الحمد لله الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. فاصدع بما تؤمر وأعرض عن المشركين. صدق الله مولانا العظيم. گزشتہ مجلس میں چچا ابو طالب کے انتقال کا واقعہ سنا تھا. چچا ابو طالب کے انتقال کے تھوڑے ہی دنوں میں ام المؤمنین حضرت خدیجہ رضی اللہ تعالی عنہا کا انتقال ہو گیا. چچا ابو طالب کے انتقال کے صرف 3 دن کے بعد یا 7 دن کے بعد یا 35 دن کے بعد حضرت خدیجہ دنیا سے چلی گئی. رمضان کا مبارک مہینہ تھا، 11ویں تاریخ تھی، 64 سال اور 6 مہینے کی عمر تھی اور حضرت خدیجہ کا انتقال ہو گیا. مکہ المکرمہ میں مروہ پہاڑ سے باہر کی طرف نکلتے ہیں تو معلیٰ قبرستان آتا ہے. اسی قبرستان کے اندر ماں خدیجہ رضی اللہ تعالی عنہا کی قبر مبارک بنی ہوئی ہے. اس وقت تک ابھی جنازے کی نماز کا حکم اللہ کے یہاں سے آیا نہیں تھا. نبی کریم صلی اللہ علیہ وسلم خود قبر کے اندر اترے. 24 سال تک جس پیاری لاڈلی بیوی کے ساتھ زندگی گزاری، آج اس بیوی کو حضور نے اپنے مبارک ہاتھوں سے قبر کے اندر اتارا. یہ واقعہ ہجرت سے 3 سال پہلے کا ہے. نبی کریم صلی اللہ علیہ وسلم کو بڑی ہمت ملی تھی حضرت خدیجہ سے. خود نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا بَا أَبْدَلَنِي اللَّهُ عَزَّ وَجَلَّ خَيْرًا مِنْهَا، اللہ نے خدیجہ سے بہتر بیوی مجھے نہیں عطا فرمائی، بہترین بیوی حضرت خدیجہ رضی اللہ تعالی عنہا تھی. قد آمنت بی اس کفر بی الناس، کا لوگ میرے ساتھ کفر کر رہے تھے اور ایسے زمانے میں خدیجہ میرے اوپر ایمان لائی. وصدقتنی اس کذبنی الناس، مکہ کی پبلک عرب کے لوگ مجھے جھوٹا کہہ رہے تھے اور خدیجہ مجھے سچا نبی مان رہی تھی. وواستنی بمالها اذ حرمنی الناس، لوگ مجھے محروم کر رہے تھے اور خدیجہ نے اپنے مال کے ذریعے میری ہمدردی کی. جب نبی پاک صلی اللہ علیہ وسلم سے نکاح ہوا تو حضرت خدیجہ نے اپنی مال دولت کے ذریعے سے بھی نبی کریم صلی اللہ علیہ وسلم کی بڑی زبردست خدمت کی. ورزقنی اللہ عز وجل ولدها اذ حرمنی اولاد النساء، مجھے صرف خدیجہ کے ذریعے اولاد ہوئی، باقی کسی اور بیوی سے اولاد نہیں ہوئی. نبی پاک صلی اللہ علیہ وسلم نے جتنے بھی نکاح کیے صرف ماں خدیجہ سے اولاد ہوئی جو بڑی عمر کی ہوئی. آپ صلی اللہ علیہ وسلم کی چاروں بیٹیاں حضرت زینب، حضرت رقیہ، حضرت ام کلثوم، حضرت فاطمہ رضی اللہ تعالی عنہن، چاروں کی چاروں بیٹی حضرت خدیجہ کی اولاد تھی. اور لڑکے جو پیدا ہوئے وہ بھی حضرت خدیجہ سے ہوئے، لیکن وہ بچپن میں انتقال کر گئے. اور ماریہ قبطیہ رضی اللہ تعالی عنہا سے ایک بیٹے حضرت ابراہیم پیدا ہوئے جو بچپن میں انتقال کر گئے. غرض یہ کہ نبی کریم صلی اللہ علیہ وسلم کو بہت محبت تھی حضرت خدیجہ سے، اور حضرت خدیجہ نے ہر طرح کی قربانی دی نبی پاک صلی اللہ علیہ وسلم کے لیے. اور عجیب بات یہ ذہن میں رکھنا، جب تک حضرت خدیجہ زندہ رہی نبی پاک صلی اللہ علیہ وسلم نے کوئی دوسری شادی نہیں کی، اکیلے حضرت خدیجہ کے ساتھ 24 سال گزارے نبی پاک صلی اللہ علیہ وسلم نے. حالانکہ عمر میں حضرت خدیجہ بڑی تھی، نبی پاک صلی اللہ علیہ وسلم کی عمر مبارک حضرت خدیجہ سے کم تھی، اس کے باوجود بڑا بہترین جوڑا کپل، محبت بھری زندگی دونوں کی مکہ کے اندر گزری. ایک عجیب حدیث ہے، حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ فرماتے ہیں کہ ایک مرتبہ تمام فرشتوں کے سردار جبرائیل امین نبی کریم صلی اللہ علیہ وسلم کے پاس آئے، اور جبرائیل نے آ کے کہا یا رسول اللہ ہاذہ خدیجہ قد اتت معها انا فیہ ادام او طعام او شراب. اے اللہ کے رسول صلی اللہ علیہ وسلم، خدیجہ آپ کے پاس آ رہی ہے، خدیجہ کے پاس سے کوئی برتن ہے، برتن میں سالن، کھانا، پانی، کوئی چیز ہے. فَإِذَا هِيَ أَتَتْكَ فَقَرَ عَلَيْهِ السَّلَامِ مِنْ رَبِّهَا وَمِنِّي. سبحان اللہ، کہا جب خدیجہ آپ کے پاس آئے تو اللہ کی طرف سے خدیجہ کو سلام پہنچاؤ، اور جبرائیل نے کہا میرا سلام بھی خدیجہ کو پہنچاؤ. اللہ کا سلام آوے، جبرائیل کا سلام آوے، یہ خوش نصیب خاتون حضرت خدیجہ رضی اللہ تعالی عنہ تھی. وبشرها ببيت في الجنه من قصد لا صخب فيه ولا نصب. اور خدیجہ کو سناؤ کہ جنت میں تمہارے لیے موتی کا ایک گھر ہے، ون پیس موتی میں سے پورا بنگلہ بنایا گیا ہے حضرت خدیجہ کے لیے. اندازہ لگاؤ کہ وہ موتی کتنا بڑا ہوگا، جنتی موتی، اس میں سے ایک محل بنا ہے اور اس میں حضرت خدیجہ رہے گی، اور وہ ایسا موتی کا محل ہے، ساؤنڈ پروف ہے کہ اس میں کوئی شور کی آواز ڈسٹرب نہیں کرے گی، اور وہاں کوئی تھکان بھی نہیں ہوگی. ایسیا مکان اللہ خدیجہ کو جنت میں عطا فرمائیں گے. نبی کریم صلی اللہ علیہ وسلم کو ڈبل ڈبل غم ہو گئے. ایک چچا ابو طالب چلے گئے، بیوی خدیجہ چلی گئی، دو حادثے، دو انتقال گھر میں ایک ساتھ ہوئے، جس سے نبی کریم صلی اللہ علیہ وسلم بہت زیادہ غم میں رہنے لگے اور گھر سے باہر نکلنا کم کر دیا. اتنا غم حضور کے اوپر، گھر سے نکلنا بھی کم کر دیا، گھر میں رہنے لگے. ایک مرتبہ اسی غم میں نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، ما نالت منی قریش شیئن اکرہ حتی مات ابو طالب. جب تک میرے چچا ابو طالب زندہ تھے، یہ قریش یعنی یہ دشمن مجھے کوئی تکلیف نہیں پہنچا سکے جو تکلیف میرے لیے بھاری ہو. میرے چچا میری طرف سے ڈیفینس کرتے تھے، میری طرف سے بچاؤ کرتے تھے. آج میرے چچا دنیا سے چلے گئے. غم میں حضور نے فرمایا، ما اسرع ما وجدت فقدک یا امی. اے میرے چچا، آپ چلے گئے، چلے جانے کی تکلیف مجھے کتنی جلدی محسوس ہونے لگی کہ میرے چچا چلے گئے. اس لیے کہ جیسے ہی چچا ابو طالب کا انتقال ہوا، مکہ والوں نے نبی کریم صلی اللہ علیہ وسلم کو ستانا زیادہ کر دیا، تکلیف دینا زیادہ کر دیا. جب تکلیف بڑھ گئی تو حضور کو چچا کی یاد آتی تھی کہ کاش کہ میرے چچا ہوتے تو مجھے بچاتے، میری مدد کرتے. وہ میرے چچا چلے گئے. اللہ کی شان دیکھو، نبی کریم صلی اللہ علیہ وسلم کے ایک دوسرے چچا جو شروع ایمان کی دعوت سے کٹر دشمن، چچا ابو لہب، जिनको हम नमाज में याद करते रहते हैं, तब्बत यदा अभी लहब व तब, ये अभी लहब हुजूर के चचा, कट्टर दुश्मन नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के, लेकिन अल्लाह ताला की शान बड़ी निराली है। अल्लाह जब मदद करने पर आते हैं तो दुश्मनों के जरिए से भी मदद करवाते हैं। दीन के दुश्मन, अल्लाह का जब फैसला और इरादा होता है तो दुश्मनों के जरिए अल्लाह दीन की मदद करवाते हैं। खुदा की शान है। बुखारी शरीफ में ऐसी हदीस है, इन्ना अल्लाह लयुअय्यिदु हाज़द दीन बिर्रजुलिल फाजिर औ कमा क़ाल अलैहि सलातु वस्सलाम, अल्लाह फासिक फाजिर गुनेगार काफिर से भी अपने दीन का काम ले सकते हैं। जब चचा अबू तालिब मां खदीजा चले गए, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम गम गम में रहने लगे, मक्का के दुश्मनों ने सताना ज्यादा कर दिया, तो एक दिन अबू लहब कहने लगे, अरे भतीजे मोहम्मद, जिस काम का तुम्हारा इरादा है ईमान की दावत देने का, वो काम चालू रखो। अबू तालिब की जिंदगी में जो करते थे वो करो। फिर उसने अपने देवता की कसम खाई, लात नाम का एक उनका देवता था, कि लात की कसम, जब तक मैं जिंदा हूं कोई मक्का का आदमी तुम्हारे पास भी नहीं आ सकता। भतीजे मोहम्मद, ईमान की दावत दो। तो मक्का वालों को बहुत ताज्जुब हुआ कि ये अबू लहब जो हमारी पार्टी में था और एकदम अपने भतीजे मोहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की मदद करने लग गया, तो वहां एक टाइटल लगा देते थे, जो भी ईमान की बात करे, नबी की फेवर करे, ये साबी हो गया है, ये वटला गया है। गुजराती में साबी को वटलाना कहते हैं, यानी जो बाप दादा का मजहब छोड़ के नया मजहब पर आ जावे। इस तरह लोगों ने अबू लहब को बहुत टॉन्टिंग की, जिसकी वजह से अबू लहब फिर मदद करने से पीछे हट गया। वरना बीच में एक वक्त ऐसा आया कि अबू लहब जैसे कट्टर दुश्मन के जरिए अल्लाह ने नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की हिफाजत फरमाई। उस जमाने में मक्का के बाहर इस्लाम ईमान की बात फैलने लगी। मक्का के बाहर दूर दूर अरब के इलाकों में ईमान का चर्चा होने लगा। एक बहुत बड़े आदमी थे, तुफेल इब्ने अम्र, बड़े मालदार आदमी थे, शायर भी बहुत अच्छे थे, बहुत समझदार थे। उनकी फैमिली दोस्त थी, दोस्त तुफेल इब्न अम्र अद-दौसी, वो मक्का आए। तो मक्का वालों ने सोचा कि ये तुफेल नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की बात सुन लेवे तो उन पर ईमान ले आवे, इसीलिए तुफेल का जहन बिगाड़ना चालू किया। और मक्का वालों ने नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के लिए गलत गलत बुरी बुरी बातें तुफेल के कान में डाली। अब ये तुफेल इतने बड़े आदमी, समझदार आदमी, शायर आदमी, मालदार आदमी, पूरे खानदान के लीडर आदमी, लेकिन लोगों की बात सुन सुन करके इतना असर हुआ कि उन्होंने कसम खा ली कि मैं मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की बात नहीं सुनूंगा। और सुबह में हरम में आए काबा में तो दोनों कान में रू के पुमड़े डाल के आए, दोनों कान में रू ही भर के आए कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की बात नहीं सुननी पड़े। जब ये हरम में आए तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम नमाज पढ़ रहे थे और कुरान में अल्लाह ने अजीब नूर रखा है, जो सुने वो खींचा खींचा आवे। तो तुफेल आए, पहले तो नियत करके आए थे कि इनकी बात सुननी नहीं, लेकिन फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जहां नमाज पढ़ रहे थे वहां करीब आके खड़े हो गए और अल्लाह का फैसला था कि तुफेल कुरान सुनेंगे, तो कुरान की बात सुनी तो एकदम दिल की दुनिया बदल गई और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को कहने लगे कि मैं एक शायर हूँ आप जानते हैं, मैं कितना बड़ा आदमी हूँ आप जानते हैं, मेरी बात ज़रा सुनो। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया सुनाओ, क्या सुनाना है? तो उन्होंने कुछ शेर शायरी सुनाई। जब शेर शायरी उन्होंने सुनाई तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया वअना अकूलु फस्मा, तुम्हारी सुना दी, अब मैं सुना, सुनो मेरी बात को। तो उन्होंने कहा ठीक है आप सुनाओ अपनी बात को। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने औज़ो पढ़ी, बिस्मिल्लाह पढ़ी, कुल हुवल्लाह, कुल औज़ु बिरब्बिल फलक, कुल औज़ु बिरब्बिन नास, तीन सूरत पढ़ी। ये तीन सूरत पढ़नी थी कि ये तुफेल इब्ने अम्र कहने लगे अल्लाह की कसम इससे अच्छी पाकीज़ा नूरानी बात मैंने कभी जिंदगी में नहीं सुनी। और तीन सूरत सुनते ही फौरन ईमान कबूल कर लिया। सारे मक्का वालों ने उनका जहन दिमाग बिगाड़ा था कि इनकी बात मत सुनना, इनके पास मत जाना, चूंकि ये बड़े आदमी थे, इनका खानदान बहुत बड़ा था। लेकिन तीन सूरत सुनी हुजूर की नूरानी जुबान से और कलमा पढ़ लिया, सहाबी बन गए। हजरत तुफेल इब्ने अम्र अद्दोसी कहने लगे हुजूर अब मैं अपने वतन वापिस जाना चाहता हूं, मैं अपनी कौम को ईमान की दावत दूंगा, माँ को बाप को बीवी को ईमान की दावत दूंगा, सबको ईमान की दावत देनी है, तो आप मुझे कोई चमत्कार दे दो, मौजिजा दे दो कि मैं जाकर के उनको दिखाऊं और वो लोग सब ईमान ले आवे। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह के सामने दुआ की अल्लाहुम्मा अज्अलहु आया, ए अल्लाह तुफेल के लिए कोई निशानी बना दो, कोई मौजिजा बना दो, कोई करामत बना दो, कोई चमत्कार बना दो। और मक्का से रवाना हुए। रात काली काली, धूम धमाके वाली बारिश, सफर करके अपने इलाके में पहुंचे। मक्का से काफी दूर तो पहाड़ के ऊपर से चढ़ के जाने के बाद पूरा उनका शहर आता था। तो जब वो पहाड़ पर चढ़े तो अल्लाह की अजीब कुदरत, ये दो आंख है, दो आंख के बीच में ये जगह है, इस जगह पर हजरत तुफेल को कुदरती एक रोशनी और लाइट निकलने लगे। जैसे कि ट्रेन में आगे लाइट होती है, कार में आगे लाइट होती है, टू व्हीलर में आगे लाइट होती है, अजीब लाइट यहां दो आंखों के बीच में उनको निकलने लगी। ये प्यारे आका हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की दुआ की बरकत थी। तो उन्होंने वहीं खड़े होकर के अल्लाह से दुआ किया कि अल्लाह ये रोशनी और ये लाइट यहां निकलती है, उसकी जगह जरा बदल दो। फिर कुदरती उनके हाथ में डंडा रहता था, लकड़ी चाबुक काम आवे, तो वो रोशनी और लाइट जो यहां निकलती थी वो उनके डंडे के ऊपर चाबुक के ऊपर आ गए। और वो चमकता हुआ चाबुक कोड़ा डंडा लेकर के वो आगे बढ़े। जब पहाड़ उतर करके अपने शहर के अंदर पहुंचे तो डंडे में से लकड़ी में से लाइट निकल रही है, चमक निकल रही है और सब लोग देख रहे। घर पहुंचे, अब्बा जान से मुलाकात हुई। जाते ही अब्बा जान को कहा, अब्बा जान मैं ईमान लाया हूं, मुसलमान हो गया हूं, अल्लाह के यहां हिदायत मुकद्दर में होती है तो सेकंडों में फैसले होते हैं। का बेटा तू जो दीन कबूल करके आया तेरा बाप भी वही दीन पर अमल करेगा, मुझे भी कलमा पढ़ा दे मेरे बेटे। तो कहा अब्बा जान गुसल कर लो, पाक कपड़े पहन लो, फिर मेरे पास आओ, मैं आपको कलमा सिखाता हूं। गुसल करके तैयार होकर के आ गए, अब्बा जान ने कलमा पढ़ लिया। इतने में बीवी आई, बीवी को कहा कि मैं मुसलमान, तू बेईमान दूर हो जा। तो बीवी साफ कहने लगी, ए मेरे शोहरे नामदार, जो दीन तुम कबूल कर चुके हो वही दीन मैं भी कबूल करना चाहती हूं। खुदा की तरफ से हिदायत की हवा चली थी। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने उनके लिए चमत्कार की दुआ कर दी थी। तो बीवी को कहा कि जाओ जुशुरा के आस्थान पर जाकर पानी का, वहां एक चश्मा है, झरना बहता है, वहां जाकर के ना करके आओ। वो उनके खानदान का एक बुत था, सूरज का खुदा उसको कहते थे, सूरज देवता, दोस्त कबीले का बुत, वो लोग उसकी पूजा करते थे। वहां पानी का एक चश्मा बहता था। बीवी वहां गई, गुसल किया, फारिग होकर के आई और उसी वक्त के ऊपर उनकी बीवी भी ईमान के अंदर दाखिल हो गई फटाफट। ये खुदा की तरफ से हिदायत होती है कि हजरत तुफेल को तीन सूरत सुनते ही ईमान मिल गया। अब्बा जान कोई मेहनत नहीं करनी पड़ी, ईमान में आ गए। बीवी बहुत आसानी से ईमान के अंदर दाखिल हो गए। कैसे अल्लाह ताला की शान और कुदरत। फिर आपने अपने कबीले वालों को ईमान की दावत देना शुरू किया, शहर वालों को ईमान की दावत देना शुरू किया। चंद लोग ईमान ले आए। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास हजरत तुफेल पहुंचे दोबारा, का हुजूर मैंने मेहनत की लेकिन चंद ही लोग ईमान लाए हैं, ज्यादा लोग ईमान नहीं लाए, आप अल्लाह ताला से मेरी कौम के लिए बद्दुआ कर दो। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम किबले की तरफ बैठ गए और दुआ के लिए हुजूर ने हाथ उठाए। लोग यूं समझे कि आज नबी पाक सल्लल्लाहु अलैहि वसल्लम इनके खानदान के लिए बद्दुआ करेंगे और इनका खानदान बर्बाद हो जाएगा। लेकिन नबी पाक सल्लल्लाहु अलैहि वसल्लम किबले की तरफ बैठ करके दुआ कर रहे हैं, अल्लाहुम्मा हदी दौसा व अति बिहिम, अल्लाहुम्मा हदी दौसा व अति बिहिम, अल्लाहुम्मा हदी दौसा व अति बिहिम। ए अल्लाह, इनके पूरे कबीले दोस्त को ईमान अता फरमाओ और इनको यहां मक्का मेरे पास ले आओ, यहां मेरे पास ले आओ। तीन मरतबा नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने दुआ की, फिर हुजूर ने फरमाया तुफेल जाओ, इरजी इला कौमिक फदउहुम वरफुक बिहिम, तुफेल जाओ अपने खानदान को ईमान की अब दावत दो। और साथ में क्या फरमाया, नरमी करना, वरफुक बिहिम, नरमी करना। दीन की बात नरमी से कही जाती है। हजरत तुफेल पहुंचे और जाकर अपनी कौम को दावत देना शुरू किया तो वहां के 80 खानदान के लोग नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की दुआ की बरकत से ईमान ले आए। 80 घराने, 80 फैमिली। और अरब के अंदर खानदानी सिस्टम थी, एक एक घर में कितने कितने लोग रहते थे, सब ईमान लाए। ऐसी 80 फैमिली ईमान लाई। ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की दुआ की बरकत हुई। गर्ज ये कि माँ खदीजा रदी अल्लाहु ताला अन्हा का इंतकाल हुआ, चचा अबू तालिब का इंतकाल हुआ, गम के पहाड़ हुजूर पर आए। लेकिन मक्का के बाहर दूसरी जगह पर ईमान पहुंचना शुरू हो गया और लोग आहिस्ता आहिस्ता ईमान लाने लगे। ये बहुत बड़ी खुशी की बात हो गई। अल्लाह हम सबको नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सच्ची मोहब्बत अता फरमाए। और माँ खदीजा रदी अल्लाहु ताला अन्हा ने जो वफादारी, जो मोहब्बत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के साथ की, अल्लाह उनको बेहतरीन बदला अता फरमाए। अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, सुबहानल्लाहि व बिहम्दी, सुबहानल्लाहिल अज़ीम। अल्लाहुम्मा सल्ले अला सय्यदिना मुहम्मद व अला आलि सय्यदिना मुहम्मद, सलातन तुनज्जीना बिहा मिन जमीइल अहवाली वल आफात, व तक़दीलना बिहा जमीअल हाजात, وتطهرنا بها من جميع السيئات وترفعنا بها عندك أعلى الدرجات وتبلغنا بها أقصى الغايات من جميع الخيرات في الحياة وبعد الممات إنك على كل شيء قدير يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام يا أرحم الراحمين يا أرحم الراحمين يا أرحم الراحمين وإلهكم إله واحد لا إله إلا هو الرحمن الرحيم اللهم اغفر أمة سيدنا محمد صلى الله عليه وسلم اللهم ارحم أمة سيدنا محمد صلى الله عليه وسلم اللهم تجاوز عن امتي سيدنا محمد صلى الله عليه وسلم اللهم صل شان امتي سيدنا محمد صلى الله عليه وسلم اللهم انصر امتي سيدنا محمد صلى الله عليه وسلم اللهم اجبر امتي سيدنا محمد صلى الله عليه وسلم اللهم استر امتي سيدنا محمد صلى الله عليه وسلم اللهم إنا نسألك رضاك والجنة اللهم انا نسالك رضاك والجنه اللهم انا نسالك رضاك والجنه ربنا آتنا في الدنيا حسنه وفي الاخره حسنه وقنا عذاب النار. اے اللہ ہمارے گناہوں کو معاف فرما, اے اللہ ہمارے گناہوں کو معاف فرما, اے اللہ ہمارے گناہوں کو معاف فرما. اے اللہ نبی کریم صلی اللہ علیہ وسلم کا امتی پوری دنیا میں جہاں کہیں بھی ہے اس کی اور اس کی قیامت تک آنے والی آل اولاد نسلوں کے ایمان اسلام کی حفاظت فرما, دینداری کی حفاظت فرما, جان مال عزت آبرو عصمت کی حفاظت فرماؤ, ہر حرام سے حفاظت فرماؤ. اے اللہ مظالم کا خاتمہ فرماؤ, امن و امان عدل و انصاف کا بول بالا فرماؤ. اے اللہ ہدایت کی ہواؤں کو چلا دیجئے, ہر انسان اور ہر جن کو ایمان عطا فرماؤ. اے اللہ ہماری عمر میں علم میں عزت میں تقویٰ میں برکت عطا فرماؤ, زندگی میں بار بار مکہ مدینہ کی حاضری عطا فرماؤ. اے اللہ ہم سب کو ہم سب سے راضی ہو جاؤ, جن کی جو جائز ضروریات اور حاجات خزانے غیب سے پورا فرماؤ, مقروضوں کے قرضوں کی ادائیگی فرماؤ, بے سہاروں کو سہارا عطا فرماؤ, اجڑوں کو آباد فرماؤ, محبوسین کو رہائی عطا فرماؤ. اے اللہ عافیت کا سلامتی کا خیر کا معاملہ فرماؤ. نبی کریم صلی اللہ علیہ وسلم نے جتنی خیر مانگی ہمیں اور پوری امت کو عطا فرماؤ. نبی کریم صلی اللہ علیہ وسلم نے جن شرور سے پناہ چاہی, اے اللہ ہماری اور پوری امت کی حفاظت فرماؤ. وصلی اللہ وسلم علی سیدنا محمد وعلى آله وصحبه اجمعین. سبحان ربک رب العزة عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.